الحمد لله مصطفى وسلام على عباده الذين اصطفى ما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم سورة بقرہ ہم نے پچھلی بار شروع کی تھی قرآن پاک کی دوسری سورت ہے اور یہ مدنی سورت ہے. مدنی سورت سے مراد یہ ہے کہ اس کے جو آیات ہیں وہ ہجرت مدینہ کے بعد نازل ہوئی, یعنی آپ صلی اللہ علیہ وسلم کی جو زندگی کا وہ پورشن جب آپ صلی اللہ علیہ وسلم نے ہجرت فرمائی مکہ مکرمہ سے مدینہ منورہ, تو مدینہ منورہ پہنچنے کے بعد جو آیات نازل ہوتی ہیں انہیں مدنی آیات کہتے ہیں, مدینہ میں نازل ہوتی ہیں. اور یہ بات کلیئر کر دی تھی کہ اس میں ضروری نہیں ہے کہ مدینہ منورہ شہر کے اندر ہی ہو, یہ ٹائم ایرا کی بات ہو رہی ہے کہ مدینہ منورہ ہجرت کرنے کے بعد نازل ہونے والی آیات کو مدنی کہتے ہیں. وہ مدینہ منورہ کے باہر بھی ہوتی ہیں, وہ کئی بار فتح مکہ میں مکہ کے قریب بھی ہوتی ہیں. تو یہ ٹائم ایرا کی بات ہے, مدنی آیات جب ہجرت مدینہ میں مدینہ تشریف لے گئے اس کے بعد جو آیات نازل ہوئی انہیں مدنی آیات کہتے ہیں. تو یہ مدنی صورت اور یہ بات بھی ذکر ہوئی تھی کہ مدنی صورتوں اور آیتوں کا ایک خاص انداز جو ایزیلی اگر کوئی بھی اسٹوڈنٹ ہوئے قرآن پاک تو ایزیلی جج کر لیتا ہے آیات کو پڑھ کے ہی کہ مدنی ہے یا مکی. براڈلی جو فرق نظر آتا ہے جو اپیرنٹلی بہت واضح ہے, ایک تو یہ کہ اس میں جو انداز ہوتا ہے اللہ تعالیٰ کا اس میں تین گروہ کا ذکر ہوتا ہے, تین گروپس کا, انسانیت کو اللہ تعالیٰ تین گروپس میں ڈیوائڈ کر کے ان سے خطاب کرتے ہیں. ایک مومنین یعنی جو ایمان لے آئے, اور ایمان کی ڈیفینیشن یہ ہے جو پارٹ ہے جو سب سے امپورٹنٹ پارٹ ہے ڈیفینیشن کا, وہ یہ کہ آپ صلی اللہ علیہ وسلم پہ ایمان لائے, ورنہ ایمان والے تو عیسائی بھی کہتے تھے اپنے آپ کو, یہودی بھی کہتے تھے. تو ایمان والے جو اللہ تعالیٰ کرا دیتے ہیں کہ جو آپ صلی اللہ علیہ وسلم پہ ایمان لے آئے, تو ایک کیٹیگری وہ. دوسری کیٹیگری وہ کہ جو نہیں لائے, یعنی وہ براڈ کیٹیگری, اس میں یہودی بھی ہیں اس میں عیسائی بھی ہیں اس میں مشرکین بھی ہیں اس میں جو اور چیزوں آگ کو پوچھنے والے سوچ کو پوچھنے والے وغیرہ وغیرہ. اور درمیان میں ایک کیٹیگری ہے وہ اسے منافقین اللہ تعالیٰ کہتے ہیں, کہ جو اپیرنٹلی شو کرتے ہیں کہ ہم ایمان والے ہیں مسلمان ہیں کلمہ پڑھتے ہیں ہم مسلم سوسائٹی کے اندر ہی رہتے ہیں, لیکن اللہ تعالیٰ جانتے ہیں ان کے دل ان کے ساتھ ہیں, یعنی یہ دل سے وہ اسلام اور ایمان کو قبول نہیں انہوں نے کیا. یہ تھرڈ کیٹیگری ہے, اسے اللہ تعالیٰ ہی جانتے ہیں. یا اللہ تعالیٰ نے یا آپ صلی اللہ علیہ وسلم نے چند صفات ان کے ذکر کر دی, پراپرٹیز ذکر کر دیں, کوالٹی ذکر کر دیں, اس سے جج کیا جا سکتا نہیں, کسی کو لیبل نہیں کیا جا سکتا کہ منافق شخص ہے. تو یہ تین کیٹیگریز کی بات ان صورتوں کے اندر ملتی ہے. جو مکی صورتیں ان میں براڈلی مشرکین کی ملتی ہے, کیونکہ مکہ مکرمہ میں بیس جو میجر اپوزیشن تھی وہ مشرکین کی ڈویژن کر سکتی. اور آیات میں اور بھی بہت ساری چیزیں جو ہم انشاءاللہ وقت پر ڈسکس کرتے رہیں گے. دوسری چیز جو بہت ہائی لائٹ ہوگی ان صورتوں میں وہ یہ ہے کہ اللہ تعالیٰ حکم دیں گے, مطلب جیسے روزے کے احکام اس صورت کے اندر ہیں, اسی طرح سود کی حرام ہونے کے احکام اس کے اندر ہیں, اور بھی کئی احکام ہیں. تو اللہ تعالیٰ آرڈرز دیں گے, اور یہ پراپرٹیز مدنی صورتوں میں مکی صورتوں میں نہیں ملتا, بہت ریئرلی کوئی حکم آتا ہے, کیوں مکہ مکرمہ میں جو احکام کی فہرست نہیں آئی تھی, صرف نماز فرض ہوئی تھی مکہ مکرمہ. تو مدینہ منورہ میں جو دین کا میجر پورشن ہے ہر لیول پہ, عقائد اور عبادات معاملات معاشرت اخلاقیات حکومت, یہ سارے کے سارے میجر پورشن مدینہ منورہ میں آیا, تو وہ چیز ملے گی ہمیں. اگلی چیز ہر صورت کی کچھ نہ کچھ فضیلت ہے. فضیلت سے مراد یہ ہوتی ہے کہ آپ صلی اللہ علیہ وسلم نے اس کا ذکر کیا کہ اس کو پڑھنے کے یہ فائدے ہیں, اس کی تلاوت, گو کہ ہر صورت ہی باعث برکت ہے, باعث فضیلت ہے, نہیں کچھ کے خاص آپ صلی اللہ علیہ وسلم نے ذکر کیے. اور سورہ بقرہ کے بھی انہی صورتوں میں سے جن کو ٹاپ لسٹ میں رکھا جا سکتا ہے قرآن پاک کی کچھ فضائل والی صورت میں کا ذکر کیا جائے. اور یہ حدیث پاک میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس طرح اونٹ کی کوہان ہوتی ہے, اس کا پرومیننٹ پورشن ہوتا ہے, اسی طرح قرآن پاک کی جو کوہان ہے وہی سورہ بقرہ. اور پھر آپ صلی اللہ علیہ وسلم نے یہ فرمایا کہ ایک ایک آیت کے ساتھ 80 اس سے فرشتے نازل ہوئے, یعنی اتنی اس کی فضیلت ہے. اور آیت الکرسی عرش کے نیچے سے اتری. اسی طرح فرمایا کہ جس گھر میں سورہ بقرہ پڑھی جائے اس میں شیطان داخل نہیں ہوتا. تو اس لیے اس کو ریکمینڈ اس وقت بھی کیا جاتا ہے جب انسان پریشان ہو, اس کو یہ ہو کہ غیر معمولی چیزیں اس کے ساتھ پیش آ رہی ہیں, تو دوسری مخلوقات ہیں اللہ تعالیٰ کی, جن وغیرہ, ان سے حفاظت کے لیے بھی اس کو تلاوت کا کہا جاتا ہے. اور ایک روایت میں آتا ہے کہ حضرت اسد رضی اللہ تعالیٰ عنہ اس کو تلاوت کر رہے تھے رات کو, غالباً تہجد میں یا رات کو, آدھی رات کو. وہ جیسے اس کو پڑھنا شروع کرتے گھوڑا بلکنا شروع ہو جاتا, ان کا جو گھوڑا بندہ ہوا تھا وہ بلک جاتا, وہ پھر رکتے اس کو دیکھنے کے لیے, اس سے کیا ہوا, وہ خاموش ہو جاتا, وہ پھر جیسے تلاوت شروع کرتے وہ پھر بلک جاتا, پھر وہ سٹاپ ہوتے, پھر دیکھتے, حتیٰ کہ انہوں نے یہ معاملہ صبح آپ صلی اللہ علیہ وسلم کے سامنے پیش کیا کہ یہ رات کو معمول تھا کہ میں جیسی سورہ بقرہ شروع کرتا گھوڑا بدکنا شروع ہو جاتا. تو آپ صلی اللہ علیہ وسلم نے کہا کہ تم جب تلاوت کر رہے تھے تو آسمان سے فرشتے اتر رہے تھے, اب تمہیں تو وہ نظر نہیں آ رہے تھے, گھوڑے نے دیکھے اور یہ ان کو دیکھ کے بدکتا, اور کہا کہ اگر تم اس کو تلاوت کرتے رہتے تو فرشتوں کا ایسا تانتا بنتا کہ انسان بھی دیکھ لیتے. ایسی اس سورت کی فضیلت ہے. اور ایک بار جب غزوہ حنین کا ہوا تھا, طائف کے پاس ہی وہ ایریا تھا حنین کا, تو اس کا جب غزوہ پیش آیا تو اس میں یہ ہوا تھا کہ مسلمانوں کے پاؤں اکھڑ گئے تھے, یعنی مطلب یہ کہ انہیں وقتی طور پہ ڈیفیٹ ہوئی, کافر ان پہ حملہ کر دیا اور مسلمان بھاگنا شروع ہو گئے. تو اس وقت آپ صلی اللہ علیہ وسلم نے انہیں بلایا کہ اے سورہ بقرہ پڑھنے والوں ادھر آؤ, یعنی اتنا, اور یہ بالکل آخری دور کا واقعہ ہے, فتح مکہ کے بعد کا واقعہ, تو اتنی یہ سورت کی اہمیت ہے. اور حضرت عمر رضی اللہ تعالیٰ عنہ کہتے ہیں میں نے 12 سال میں سورت کو سیکھا, 12 سال میں. لیکن اس میں ایک بات اور بھی سوچنے کی ہے, عربی انہیں آتی تھی, انہیں آپ صلی اللہ علیہ وسلم کی صحبت نصیب تھی, اور انہیں اس کی یعنی کہ اللہ تعالیٰ سے ایک تعلق و معرفت بھی تھی, پھر بھی وہ کہتے ہیں میں نے اتنا عرصہ لگایا. تو اٹ مینس کہ قرآن پاک کے مختلف لیولز ہیں, جس میں بیسک لیول ہے کہ مجھے قرآن پڑھنا آ جائے, جیسے ہمیں بچپن سے سکھایا جاتا ہے آپ قرآن پڑھیں, ناظرہ پڑھیں, اور اس کی محنت کی جاتی ہے. یہ بالکل بیسک لیول ہے, یہ الٹیمیٹ لیول نہیں ہے. اس کا اگلا لیول ہے کہ مجھے سمجھ تو آئے میں پڑھ کیا رہا ہوں, اس سے اگلا لیول ہے کہ اس کی ڈیٹیلز مجھے پتہ چلیں, اس سے اگلا لیول ہے اس کے احکام پتہ چلیں, پھر یہ کہ میری زندگی میں وہ احکام لاگو ہوں, پھر یہ ہے کہ اس کے اندر کتنی ایسی صفات اللہ تعالیٰ ذکر کرتے ہیں جن کا تعلق عمل سے نہیں ہے, جیسے نماز کے اندر خشوع کہ اللہ سے خاص تعلق, اب اس کا عمل سے کوئی تعلق نہیں, وہ میرے ذہن کی کیپیبلٹی ہے, اس کی کیپیسٹی ہے کہ وہ اللہ سے لنک ہو جاتا ہے, میرے دل کی کیپیسٹی. تو ان باتی چیزوں کو حاصل کرنا, اور پھر الٹیمیٹلی پھر ایک لیول آتا ہے جب اللہ تعالیٰ کے ساتھ خاص ڈومنس پیدا ہو جاتی, یعنی ان کو ورڈ میں نہیں لایا جا سکتا, جو صحابہ کو تھی کہ نماز پڑھ رہے ہیں کچھ پتہ ہی نہیں ذکر کیا ہے, یہ فنائیت کی کیفیت انہیں حاصل ہو جاتی. تو یہ جو لیولز اچیو کرنے میں اتنا ٹائم لگتا ہے, ورنہ ورڈ میننگ سے انہیں پہلے دن پتا ہے کہ اس کا کیا مطلب, ان کی لینگویج ہے, انہیں اس کا تو کوئی ایشو نہیں. تو اب ہمیں یہ سوچنا چاہیے کہ ہم ان لیولز کو کتنا اچیو کر رہے ہیں. قرآن پاک جب کہتے ہیں کہ سیکھ لیں ہم, اس کا یہ سارے معنی اس میں چھپے ہوتے ہیں. جو اللہ تعالیٰ کہتے ہیں کہ تم قرآن پہ غور نہیں کرتے, جو تدبر ہونا فی القرآن, تو اس سے یہ مراد نہیں کہ صرف اس کے پا पढ़ना आ जाए या उसकी मीनिंग आ जाए, उससे ही सारे लेवल अचीव करना मुराद है कि वो सारे लेवल्स को अचीव करे। उसके बाद हमने पिछली बार हरूफ मुकत्तियात के मुतालिक बात की थी कि शुरू में अलिफ लाम मीम, इन्हें हरूफ मुकत्तियात कहते हैं। मुकत्तियात वर्ड निकले हैं कता से, ब्रेक करना, तोड़ तोड़ के कता करना। तो क्योंकि पढ़े ऐसे जाते हैं क्योंकि अलिफ लाम मीम को अलग नहीं पढ़ते, वो तो अलिफ फिर लाम फिर मीम इस तरह पढ़ते हैं, इस अलहदा अलहदा पढ़ रहे हैं, इसलिए इसको मुकत्तियात करते हैं कि तोड़ तोड़ के ब्रेक करके पढ़ रहे हैं। और इनकी मीनिंग ये बहुत सारी सूरतों में आएंगे इनके शुरू में, इनकी मीनिंग में इसी पे राय है ज्यादा ज्यादा लोगों की, जमहूर की, कि इनके मीनिंग किसी को नहीं पता। आप सल्लल्लाहु अलैहि वसल्लम को पता थे अल्लाह ताला ने, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने हिकमत की बुनियाद पे, अल्लाह के हुक्म की बुनियाद पे आगे नहीं बताया, यही राय जमहूर की है। कुछ फुकहा ने उलमा ने इसकी डिटेल्स में जाने की कोशिश की, इसके अंदर जो मारिफ हैं, जो इसके अंदर बातें छुपी हुई हैं सीक्रेट से, उनको निकालने की कोशिश की, तो ठीक है वो एक एफर्ट है, लेकिन जमहूर की राय यही है, तो इसलिए उसी पे रहते हैं। तो अलिफ लाम मीम चंद अल्फाज हैं जिनके मायने का मेल नहीं। फिर आगे अल्लाह रब्बुल इज्जत ने कहा कि ज़ालिकल किताबु ला रैब फी, जिसके मुताबिक पिछली बार हमने बात की, ये कहने के बाद कि ये वो किताब है जिसमें कोई शक नहीं, आगे अल्लाह ताला ने कहा हुदन लिल मुत्तकीन, कि ये हदायत है मुत्तकीन के लिए, तकवा वालों के। अब इसमें दो वर्ड अल्लाह ताला ने यूज किए, हदायत और मुत्तकीन। मुत्तकीन कहते हैं जिसके अंदर तकवा, तो इन दो चीजों को समझने की जरूरत है, क्योंकि कुरान पाक का ये बहुत बड़ा सब्जेक्ट है, ये दोनों ही, हदायत भी और तकवा भी। तो हदायत के मुतालिक कुछ बात की थी सूरह फातिहा के अंदर, कि जब अल्लाह ताला ने ये फरमाया इहदिन अस्सिरात मुस्तकीम, कि मुझे हदायत दे सीधे रास्ते की तरफ, तो वहां ये बात हमने डिस्कस की थी कि हदायत के मुख्तलिफ मीनिंग हैं। एक हदायत ये है कि जो पूरी पूरी मखलूकात को हासिल, मतलब क्या कि एक जानवर को पता है कि पैदा होते ही उसने क्या करना है, कैसे उसने अपने आप को पालना है, दूध पीना है, ये जो और कैसे उन्हें खाना खाना है, कैसे एक पौधे को पता है वो कैसे उसने सन रेज से एनर्जी लेनी है, तो ये सारा कुछ पहले से तयशुदा है, तो इसको भी हदायत कहते हैं। कुरान पाक में अल्लाह ताला ने हदायत का वर्ड इस मीनिंग में भी यूज किया कि मैंने सारों में हदायत दे दी कि उसे पता है कि कैसे ये शहद की मक्खी, वो पता है कि कैसे उसने अपना घर बनाया, तो ये मैंने हदायत इनको दी। एक हदायत ये, दूसरी हदायत ये है जो अंबिया करते हैं या मुबल्लिगीन करते हैं, जो भी दीन की बात को खोल के पेश कर रहे हैं, वो क्या कर रहे हैं, वो हदायत को खोल रहे हैं। मतलब ये कि हदायत कहते हैं गाइडेंस को, वो गाइड कर रहे हैं कि ये रास्ता जा रहा है अल्लाह ताला तक, ये रास्ता अल्लाह तक पहुंचा देगा, ये गाइडेंस है, इसी को कहते हैं हदायत देना। और आप सल्लल्लाहु अलैहि वसल्लम के एक सिफाती नाम हादी भी, कि आप सल्लल्लाहु अलैहि वसल्लम हदायत देने वाले, तो वो इस मीनिंग में है कि आप सल्लल्लाहु अलैहि वसल्लम बताते हैं कि ये रास्ता अल्लाह तक जाता है, जिसको शरीयत कहते हैं, क्यों वो शरीयत का वर्ड भी शारे से निकला है, रोड से, जैसे अरबी में इसको रोड को शारे भी कहते हैं। तो शरीयत मतलब ये कि ये रास्ता अल्लाह तक जाए। और तीसरा है ये कि उस चीज की तौफीक मिल जाना कि हम उस तक पहुंच जाए, डेस्टिनेशन तक पहुंच जाए, ये भी एक हदायत है। ये सिर्फ अल्लाह के हाथ में, ये कोई शख्स किसी दूसरे को हदायत नहीं दे सकता। आप सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने कुरान में कहा कि आप जिसे चाहे आप हदायत नहीं दे सकते, मैं जिसे चाहूँ उसको हदायत दे। और ये खास तौर पर उस वक्त हुई जब आप सल्लल्लाहु अलैहि वसल्लम ने चचा के मतलब परेशान थे कि उन्हें कलमा नसीब हो, और उनकी बहुत मेहरबानी बहुत एहसानात है आप सल्लल्लाहु अलैहि वसल्लम, तो अल्लाह ताला ने फिर वो आयतें उतारी कि नहीं ये आपके इख्तियार में नहीं, आप जिसे चाहें आप नहीं हदायत देंगे, मैं जिसे चाहूँ हदायत दूंगा। लेकिन अब सवाल ये पैदा होता है कि अल्लाह ताला कैसे फैसला करते हैं कि इसको हदायत देनी है इसको हदायत नहीं देनी, ये पार्शली या डिटेल में हम डिस्कस करेंगे तकदीर के अंदर, वो इंशाल्लाह चंद आयतों बाद वो टॉपिक भी लेंगे नेक्स्ट रुकू के शुरू में, वो टॉपिक इंशाल्लाह लेंगे, वो डिटेल में जाएंगे तकदीर के टॉपिक। लेकिन दूसरा जो अल्लाह ताला फैसला करते हैं कैसे किसी को हदायत देनी है, वो अल्लाह ताला ने कुरान में वाज़ह किया कि मैं कैसे इतने लोगों में फैसला करता हूँ इसको हदायत देनी है। और जिसमें से एक हिदायत करना अल्लाह ताला ने जिक्र कर दिया, हुदल मुत्तकीन, ये हदायत है तकवा वालों के। तो एक क्राइटेरिया अल्लाह ने जिक्र कर दिया जो इतने लोगों में चूज करता हूँ इसको हदायत देनी है, वो उसका तकवा होता है। उससे मैं उस बेसिस पे चूज कर ले तो हाँ इसके अंदर तकवा, इसको हदायत देता हूँ। और भी आएंगी आगे। और जो चीजें हदायत से माने हैं रोकने वाली हैं, जो जो के जिसकी वजह से हदायत नहीं मिलती, वो भी अल्लाह ताला जिक्र करेंगे, मैं इनको हदायत नहीं देता। तो जो कुरान पाक को इन डिटेल पढ़ लेता है उसे पता चल जाता है मैं कहाँ पे हूँ। अगर तो मैं उन क्वालिटीज का हामिल हूँ, मैं उनको रखता हूँ अपने अंदर, तो कोई वजह नहीं कि अल्लाह ताला हदायत न दे। हाँ अगर मैं पूरी तरह नहीं आता किसी वजह से, तो मेरे अंदर कोई ना कोई डिफेक्ट है, उसको मैं ढूंढूं। और जो इस तरह से कुरान पाक पढ़ता है उसे मिल जाते हैं। जैसे कुफार कितने, यानी कि हुई डिस्कशन उनसे जो मुसलमान हुए, तो उन्होंने आगे एडमिट किया कि हमने इस नजर से कुरान को देखा कि इसके अंदर क्या है, यानी कि बायस होकर नहीं देखा, बिल्कुल क्लियरली कि क्या लिखा है इसके अंदर, क्योंकि सर्च कर रहे थे कि सही मजहब क्या है, सही तरीका क्या है। तो उन्होंने कहा कि इसके अंदर हमें मिली बात, कोई एम्बिग्विटी नहीं थी हमें। और ये वो शख्स कहते हैं जिन्होंने सारे रिलीजन पढ़े होते। तो हुदल मुत्तकीन, ये हदायत है तकवा वालों के। तो जो नबी या जो मुबल्लिग, क्योंकि नबियों का सिलसिला मुनकते हो गया, खत्म हो गया, तो अब अल उलमा, जो उलमा है वो वारिस अंबिया कि अब वो खोलेंगे, क्योंकि ये सिलसिला चलता रहेगा, किताबुल्लाह रिजालुल्लाह का सिलसिला चलता रहेगा। ये बात नहीं कि अल्लाह ताला ने असूल ज़वाबित बदल दिए कि पहले किताब अल्लाह और अल्लाह के बंदे रिजाल कहते हैं बंदों, कि किताब और रिजाल चल रहे थे, अल्लाह ताला की किताब भी थी, अल्लाह ताला के बंदे भी थे, अब ऐसा नहीं होगा। नहीं, सिलसिला वही है, क्योंकि इंसान की नेचर वही है। वो जहां किताब पढ़ता है वहां उसे कोई प्रैक्टिकल एग्जाम्पल भी चाहिए होती है कि मुझे दिखाओ कैसे करना है। और नस्ल दर नस्ल ऐसे लोग अल्लाह ताला रखेंगे जिन्होंने देख के दीन सीखा। एक है दीन किताब से सीखना, एक है देख के सीखना, ये फर्क होता है। इजीली डिफरेंशिएट हो जाता है कि इसने देख के किया, इसने पढ़ के किया। कोई डॉक्टर पढ़ के नहीं बनता हमेशा, ठीक है वो भी पार्ट है ट्रेनिंग का, लेकिन जब तक तो वो देखता नहीं है किसी को कैसे कर रहे, वो नहीं ग्रूम होता है। एक चलो एक ही कॉलेज के दो स्टूडेंट्स हो, एक स्टूडेंट को एक ऑर्डिनरी एटमोसफेयर दे दिया जाए, दूसरे स्टूडेंट को एक बेस्ट एनवायरनमेंट दे दिया जाए, वो दोनों जब वहां से निकलेंगे कुछ अच्छे बाद, दोनों में फर्क होगा नॉलेज वाइज बेचगे, लेकिन उसकी ग्रूमिंग हो जाती है। तो यही सिलसिला है दीन के अंदर। जो सहाबा थे उन्होंने अंबिया को, आप सल्लल्लाहु अलैहि वसल्लम को देखा, तो उनकी जो होगी ग्रूमिंग वो उस लेवल तक, कोई उसको कोई अचीव नहीं कर सकता। फिर ताबईन ने सहाबा को देखा, एक है उनसे सीखा भी किताबों की शक्ल में पढ़ के भी, उस स्टूडेंट टीचर रिलेशनशिप एक देख के भी सीखा, अगली नस्ल ने देख के भी सीखा। तो ये देखने से भी दीन ट्रांसफर होता है। इसीलिए अल्लाह ताला ने कुरान पाक में कहा कि या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह वकूनु मअस सादिकीन, ईमान वाले तकवा इख्तियार करो, सच्चों के साथ रहो। ये कंपनी से भी फायदा मिलता है। तो इसकी थोड़ी डिस्कशन हमने की थी जब कंपनी की बात आई थी सिर्फ फातिहा में। इसलिए मुहद्दिसीन ने भी इस चीज को नोटिस किया, उन्होंने ये शर्त रखी, मुहद्दिसीन ने, वैसे ही एक जिमनी बात है कि मुहद्दिसीन जब हदीस को कोट करते हैं तो वो ये शर्त रखते थे कि जो स्टूडेंट होगा हमारी हमारी एज ए स्टूडेंट रजिस्टर होगा, और रजिस्टर होकर हमसे हदीस सुनेगा और सीखेगा, तब उसे अलाव होगा कि आगे हदीस नकल करे। ये नहीं है कि एक ने एक से सुना और, यानी एक शख्स सुन के आगे बता दे, हदीस तो पता चल गई, नॉलेज में तो आ गई, लेकिन उसे रिवायत करने की आगे इजाजत नहीं है। जब तक वो कंपनी में आएगा नहीं और एज ए स्टूडेंट सीखेगा नहीं, और टीचर उसे अलाउ नहीं करेगा, उसको सनद नहीं देगा कि तुम आगे पहुंचाओ। तो ये जो सारी लिमिटेशन रखी है और ये चल रही है उस पहले दौर से ही, मुहद्दिसीन ने रूल बनाया और ये चल रहा है आज भी। जो हदीस बकायदा नकल करते हैं वो बताते हैं मैंने उससे सुना, मैंने उससे सुना, मैंने उससे, वो 40-45 नस्लें, उन्हें नाम सेम होते हैं, चेन पूरी की पूरी। इसी तरह तस्किया की लाइन में भी, जिन्होंने तस्किया की लाइन में भी चेन से होती है कि इसने इससे तस्किया कराया, इससे कराया उसने आप सल्लल्लाहु अलैहि वसल्लम। तो इस चीज की इंपॉर्टेंस है कि कंपनी में बैठ के देख के चीज को हासिल करना और एक चीज सुन के और पढ़ के हासिल करने से फर्क। यहां पे फिर एक और क्वेश्चन भी है कि अल्लाह ताला कह रहे हैं हुदल्लिल मुत्तकीन, कि हदायत है मुत्तकियों के लिए। अब क्वेश्चन ये अराइज होता है कि एम क्या है। अभी आते हैं डिटेल में तक्वा की। एम ये है अल्लाह तक पहुंच जाना, अल्लाह ताला को पा लेना, उसको राजी कर। जब एम ये है, तक्वा भी इंडिरेक्टली यही बता रहा है कि वो शख्स मुत्तकी है जो इस रास्ते पे चल रहा है। तो कहा जा रहा है कि जो चल रहा है उसको हिदायत मिलेगी, उसे तो ऑलरेडी हिदायत मिल गई, तभी तो वो चल रहा है। तो यहां पे इसकी डिटेल ये है कि ये जो अल्लाह ताला का हुदल्लिल मुत्तकीन, तो मतलब ये कि जिसके अंदर वो पोटेंशियल तकवा का आ गया उसको हदायत मिल जाएगी। और दूसरा मीनिंग ये, पोटेंशियल का मतलब ये कि जिसका एम ये है, मतलब ये कि जो इस नजर से पढ़ रहा है कुरान कि मैंने तकवा हासिल करना है, वो उसको अल्लाह ताला इसके जरिए से बता देंगे हाँ ये इस तरह से तकवा मिलता है, इस तरह से अल्लाह ताला तुम पहुंच सकते हो। और दूसरी बात हमने ये जिक्र की जो अभी आज भी जिक्र हुई कि मुख्तलिफ लेवल्स होते हैं, और काफिर का लेवल ये है तकवा का कि मुसलमान हो जाए, मुसलमान का ये है कि प्रैक्टिकल मुस्लिम बन जाए, प्रैक्टिकल मुस्लिम ये है कि वो अपने अंदर से सारे रज़ाइल गंदगियाँ और जितनी भी गैर शरी ख्वाहिशात हैं उनको भी ख़त्म करे। उस जो ये लेवल अचीव कर ले उसका ये लेवल है कि हर वक्त अल्लाह की याद रहे। ये एक लेवल है, अचीवेबल लेवल है, ये कोई ऐसा लेवल नहीं है कि जो अचीव ना हो सके, कि हर वक्त अल्लाह की याद। तो वो लेवल अचीव करना, और जिसको ये लेवल अचीव हो जाए तो वो फिर आगे अल्लाह के कुर्ब के दर्जे तय करता जाए। अब हर बंदा इस में हदायत का भी मोहताज है, और दूसरे कैटेगरी के मुकाबले में जो अपर कैटेगरी वो उसका तकवा है। ये अल्लाह ताला कह रहे हैं कि अगले तकवा को अचीव करने के लिए इस कुरान से तुम्हें मदद मिलेगी, तुम्हें हदायत दे दी जाएगी अगले तकवा के लेवल को अचीव करने की। ऑब्वियसली जो इस नियत से करेगा, उसकी खालिस नियत होगी, उसी को मिलेगी। तो इन शॉर्ट इस सारी इस छोटी सी आयत का मतलब ये हुदल्लिल मुत्तकीन कि जो हासिल करना चाहेगा उसको मिलेगा। बाकी पहली बात गुजर गई ला रही बाकी, इसमें हदायत है इसमें कोई शक नहीं, लेकिन सबको नहीं मिलती, मिलती कुछ मखसूस बंदों के। और वो कौन होते हैं कि जो कि हासिल करना चाहते हैं। और ये कोई बात समझना मुश्किल नहीं है। एक लेक्चर जब डिलीवर होता है क्लास के अंदर, वर्ड्स टीचर तो वही होते हैं, प्रेजेंटेशन वही होती है, लेकिन जब एक घंटा या जितना भी टाइम खत्म होता है बाहर निकल रहे हो, हर बंदे का लेवल फर्क होता है नॉलेज का। अब उसकी अपने इंटरेस्ट पे होता है कौन सुनना चाहता है कौन नहीं सुनना चाहता है, कौन कितना इंटरेस्ट ले रहा है कोई, कौन इंटरेस्ट नहीं ले रहा। तो कुरान वही है, अल्लाह ताला की कुर्ब वही है, सारी चीजें वही हैं, लेकिन लोगों में जो डिफरेंस है वो उनकी अपनी तलब, उनकी उनकी तवज्जो, उनकी एफर्ट पे है। तो अल्लाह ताला ये कह रहे हैं जिनके अंदर तवज्जो होगी, तलब होगी, एफर्ट होगी, उसको मैं दे दूंगा, उसको हटा दूंगा। ये इस आयत का मफहूम है। अच्छा, तकवा का वर्ड भी समझना बहुत जरूरी है, क्योंकि बहुत फ्रीक्वेंटली यूज हुआ, ऑलमोस्ट हर पेज में ऑलमोस्ट ये लफ्ज मिलेगा, मुत्तकीन तकवा। तो इसका एक बेसिक कॉन्सेप्ट होना चाहिए किस चीज की बात हो रही है। बल्कि हत्ता के कई जगहों पे अल्लाह ताला ने एम ऑफ द लाइफ करार दिया कि मैंने तुम्हें, उससे बकरा भी तीसरे चौथे रुकू में आयत आएगी कि मैंने तुमको पैदा किया लाल्लकुम तत्तकून, ताकि तुम मुत्तकी बन जाओ। तो जब कोई एम हो उसको डिटेल से जानना जरूरी है कि मैं अल्लाह ताला कह रहा हूं ये तुम्हारा एम है, इसलिए पैदा किया, तुम पता तो हो किस लिए पैदा किया। तो तकवा का जो दो मायने में इस्तेमाल हुआ तकवा का वर्ड, या इसको अगर जब इवन ट्रांसलेशन में भी आप देखें तो उसके दो मीनिंग्स मिलते हैं। एक ये है कि डरना, फियर का वर्ड आता है ट्रांसलेशन के अंदर, कि अल्लाह से डरो, वत्तकुल्लाह, अल्लाह से डरो। दूसरा इसका जो मायने है वो है मोहतात रहना, कई जगहों पे उस हवाले से ये आएगा। तो है ये, इसका कॉन्सेप्ट क्या है? कॉन्सेप्ट पहले समझ कि ये बात हम जिक्र कर चुके कि सूरह अहज़ाब में अल्लाह ताला ने आयतें उतारी हैं कि इन्ना अरसना लमानत अला समावाति वल अर्ज़ वल जिबाल फअबैना अन यहमिलनाह वअशफक़ना वहमलह इंसान, कि हमने अमानत को सौंपा पहाड़ों जमीनों आसमानों पर, सब ने इनकार कर दिया, सब डर के इंसान ने उसको उठा। और वहां हमने ये डिस्कस किया था इस आयत को डिस्कस करके कि इसका मतलब ये है कि इंसान अल्लाह को पाना चाहता है और डरे सारे इसलिए अल्लाह ताला ने कहा कि हाँ मैं मिलूंगा, मेरा कुर मिलेगा, लेकिन एक आजमाइश एक इम्तहान से तुम्हें गुजरना पड़ेगा, अमानत तुम्हें उठानी पड़ेगी, तो मैं रिजल्ट तुम्हें मैं मिल जाऊंगा। अब सारे डर गए, इतनी बड़ी बड़ी मखलूकात, इंसान अल्लाह ताला ने कहा उसने उठाया, अब पहुंचना अल्लाह ताला तक है। ये आलमान में हो चुका, इस पर हमारा ईमान कि जिस तरह हम कुरान की बेसिस पे मरने के बाद की जिंदगी पर यकीन करते हैं, इसी तरह कुरान की बेसिस में जिंदा होने से पहले की जिंदगी पर भी यकीन करते हैं, जो आलम अरवाह की जिंदगी, जो रूहों की जिंदगी थी, तो उसमें अल्लाह ताला ने हमें इन्फॉर्म किया, जैसे आखिरत का इन्फॉर्म किया, ये भी इन्फॉर्म किया कि ऐसा हो चुका है, बताने के लिए कि तुम दुनिया में क्यों आए। तो जब ये अल्लाह ताला ने बता दिया, तो अब मतलब ये कि जब मैं पैदा हुआ हूं तो मेरा मकसद है कि अब उस अमानत को उठाऊंगा इन अगले चंद सालों में मौत तक, और मौत के बाद उस बेसिस पे मुझे फैसला होगा, ये करीब किया जाएगा अल्लाह से या दूर किया जाएगा। यानी कि ये पूरी ऑप्शन थी कि करीब होना है तो उठाओ, अगर नहीं उठा सके तो दूर हो जाओ। और इस चीज से सारी कायनात डर गई थी कि इस पर दूरी का भी ऑप्शन है, ये दूरी का भी खतरा है, तो दूर नहीं होना, हम जा रहे हैं वहीं रहेंगे अल्लाह के कुर्ब। इंसान उसको ऑप्ट किया कुर्ब के शौक में। तो जिंदगी में ये देखा जाएगा कौन उठाता है कौन नहीं उठाता, कौन कितना उठाता है, उस लिहाज उस पे फैसला होगा किसको जन्नत मिलनी है किसको जहन्नम मिलनी है। जन्नत कुछ नहीं है सिवाय अल्लाह के कुर्ब की जगह, जहन्नम कुछ नहीं सिवाय अल्लाह की नाराजगी की जगह। बाकी जितनी डिटेल्स हैं वो इश्तियाक शौक पैदा करने के लिए, लेकिन जिसको अल्लाह का शौक हो उसके लिए यही काफी है कि उधर अल्लाह वाला मिलेंगे इधर नहीं मिलेंगे बस। तो ये जिंदगी का हमारा मकसद है। अब हम दुनिया में आ गए, अब हम एक नौजवान जवान होता है, शऊर पकड़ता है, वो बातें सुनता है कि अच्छा ऐसी भी कोई बात है, नहीं दुनिया में इसलिए आया। अब उसे अल्लाह ताला का कुछ नहीं पता, उसने देखा नहीं कभी, उसने महसूस नहीं किया कभी अल्लाह। अब जब वो ये सुनता है तो तब उसके जहन में आता है कि अल्लाह ताला है कौन। ठीक है, ये पहला लेवल है जब उसके जहन में ये क्वेश्चन अराइज हो गया अल्लाह ताला है कौन। चलो मैं देखता हूं कि ये कुरान अल्लाह ताला की किताब है, इसमें मैं देखूं कि अल्लाह ताला है कौन, वो क्या चाहते हैं, क्या है ये जिंदगी, क्या है। बिल्कुल बेसिक लेवल, कुछ नहीं उसे पता, हम सारे उस लेवल से गुजरे हूं। ठीक है, हमारे पेरेंट्स ने, हर घर का फर्क है, मुख्तलिफ लेवल में हमारी ट्रेनिंग की, हमारे साथ ने की, लेकिन जब खुद इंसान शऊर पकड़ता है तब वो अपने आप से सवाल करता है कि मैंने करना क्या है, अब मैं आजाद हूं, अब मैं किसी पर डिपेंडेंट नहीं हूं, मैंने खुद जिंदगी की राहें चूज करनी है, इस पर चलना है, इस पर चलना है, इस पर चलना है। तो जब वो इस नीयत से पढ़ता है तो ये भी अब मुत्तकीन हुदल्लिल मुत्तकीन नहीं है, क्योंकि वो नीयत उसकी ये है कि मैं देखूं इसमें क्या, उसकी और कोई नीयत नहीं है, वो ये नहीं देख जज कर रहा कि ठीक है अपने नॉलेज के लिए पढ़ लूं, कभी कहीं पे कोई बात करनी पड़ जाए, मुख्तलिफ नीयतें हो सकती हैं, कोई सब्जेक्ट ये ले ले अपना एज अ मास्टर एज अ कुछ नहीं, वो पढ़ ही इसलिए रहे कि इसमें है क्या, मुझे क्या करना है। अब अल्लाह ताला कहते हैं जो इस तरह पढ़ेगा, क्योंकि इसका एम तो ये ना मैं जानूं, तो उसको हमें आगे अगले स्टेप पे ले जाऊंगा। ये हदायत का पहला स्टेप होता है जब तलब पैदा हो जाए अंदर, एक ख्याल पैदा हो जाए, एक सोच पैदा हो जाए कि मैंने करना क्या है। ये जिंदगी के किसी मरहले पे भी हो सकती है, इसके लिए जरूरी नहीं है कि जवानी, ये तो एग्जांपल दी, ये जिंदगी के किसी मरहले पे भी जहन में ख्याल आ सकता है कि मैं कर क्या रहा हूं, सिर्फ सुबह शाम आना जाना एक जो माशरे का एक रूटीन बनी, वही कर रहा हूं, किस बेसिस पे कर रहा हूं, इसका ये सही है ये गलत है, कोई तो क्राइटेरिया हो इसको सही गलत करने। तो जब ये जो भी इस तरह की नीयत दे के बैठेगा कुरान पाक को, तो अब अल्लाह ताला उसको अगले स्टेप पे ले जाएंगे, मुदल्लिल मुत्तकी, क्योंकि इसने पोटेंशियली शो किया कि मुत्तकी बनना चाहता हूं, मैं जानता हूं कि मुझे क्या मिले अल्लाह ताला। अब जब अगले लेवल पर वो पहुंचता है, तो उसे कुरान पाक में अल्लाह ताला की सिफात, अल्लाह ताला की बातें पता चलती है, इंट्रोडक्शन होता है, अब देखा नहीं है, इंट्रोड्यूस हो रहा है अल्लाह ताला से। अल्लाह ताला जो इतनी आयतें जिक्र करेंगे, मेरी ये कुव्वत है, मेरी ये ताकत है, ये जमीन, ये आसमान, ये चांद, ये सूरज, ये सितारे, ये क्यों कर रहे हैं, इंट्रोडक्शन होता है उस लेवल वाले बंदे को अगले लेवल पहुंचाने के। उसको जब तारुफ होता जाता है, वो इंट्रोडक्शन होता जाता है, वो अगले लेवल पर पहुंच जाता है, जब वो इंप्रेस हो जाता है अल्लाह ताला से, जब उसके अंदर अल्लाह ताला की सिफात उसके अंदर घर करती है, वो फील करता है कि नहीं, अब मेरे अल्लाह से एक रिलेशनशिप थोड़ा स्ट्रांग हुआ है, ये अगला लेवल है। अब उससे अगले लेवल पे अगर वो मेहनत करता जाएगा, जिस तरह हज़रत उमर रज़ी अल्लाह ताला ने कहा मैंने 12 साल लगाए, तो जब एफर्ट आगे बढ़ता है और मेहनत करता है, वो अगले लेवल से मचा दिया जाता है, जिस तरह मैंने मुख्तलिफ लेवल पे करके। अल्टीमेटली वो एक लेवल ऐसा चीज करता है जो जो आखिर लेवल है, जो सहाबा को नसीब हुआ और सहाबा के बाद औलिया अल्लाह को नसीब हुआ, कि उनका एक इंटीमेट रिलेशनशिप अल्लाह ताला से बन जाता है। हम इंटीमेट रिलेशनशिप समझने के लिए जिंदगी में अगर हमने किसी से मोहब्बत की है ना, उस रिलेशनशिप को सीख लें, उसको सोच लें कि मेरा उससे इतना रिलेशनशिप था कि कई बार मुझे रातों में नींद ना आई, कभी मैं उसके लिए रोया, कभी मैं उसके लिए बेचैन हुआ, कभी मैं उसकी याद मुझे सताती थी, मैं जहां बैठता था उसकी याद में गुम, हत्ता कि लोग कह देते थे तुम्हें क्या हुआ हुआ, तुम किसकी याद में रहते हो। उसको सोचे ये रिलेशनशिप उनका अल्लाह ताला से मान लो, वही वो रातों का उनका जागना, वही रातों का उनका रोना, वही उनका अल्लाह ताला को सोचते रहना, वो इसकी मोहब्बत में नमाजों में रोना शुरू कर देना, कभी उसके नाम सुन के रोना शुरू कर देना, ये फिर समझ आती है ये भी कोई रिलेशनशिप होता है। इतना इंटीमेट रिलेशनशिप, इतना क्लोज रिलेशनशिप, इतनी मोहब्बत भी किसी से हो जाती है। लेकिन ये कब अचीव होती है कि जब इन सारी स्टेजेस से गुजरता है, ये कोई एक रात में नहीं होती। हाँ अल्लाह ताला चाहे हो सकती है, लेकिन असूल अल्लाह ताला का ये है कि जो उस पहले स्टेज से, जब उसने पहले दिन कुरान खोला था, उधर से जब गुजर के सारी सीढ़ियां चढ़ के वो आखिरी स्टेज पर उसने पार अचीवेबल स्टेज है, लेकिन उसके लिए कि जो ये नियत करेगा, हुदल्लिल मुत्तकीन, जो चाहेगा ऐसा बंदा उसको बना देंगे हम। ये कुरान पाक ने ये भी वाजे किया, जैसे बताया कि ये रूल हदायत और गुमराही के कुरान खोलता है, उसने ये भी वाजे किया कि देखो अगर तुम नहीं जाओगे मैं कभी नहीं बनाऊंगा तुम्हें ऐसा। हजरत नूह अलैहि सलाम के गालमन वाक्य में ये है कि कौम का दावा थे, कौम बहस कर रही, तो उन्होंने आगे से जुमला भी कहा, वो अल्लाह ताला ने कोट किया कि देखो मैं तुम भाग रहे हो, मैं तुम्हारे चिमटा नहीं दूंगा हदायत, तुम नहीं आओगे तुम्हें नहीं मिलेगा कुछ। इस नीयत से जो करना चाहेगा कि हाँ मुझे बताओ मैं कैसे अल्लाह को अचीव कर सकता हूँ, मैं कैसे इन सारी स्टेट्स को अचीव कर सकता हूँ, उसे मिल जाएगी, उसे अल्लाह ताला गाइड करेंगे, कोई टीचर मिल जाएगा, कोई उसे दिल में बात आएगी, उसको कोई अपने पे नदामत होगी, वो सारी राहें अल्लाह खोलेंगे, वो अल्लाह का काम है, मेरा काम है उस हदायत की तलब करना। इहदिनस सिराते मुस्तकीम, अल्लाह से सच्चे दिल से मांगे तो सही हदायत, जो मांगे हुदल्लिल मुत्तकीन, कि जिसने मांगा वो तकवा का पोटेंशियल रखता है, उसको दे दिया जाएगा, उसको स्टेप बाय स्टेप बाय स्टेप आगे से आगे बढ़ाया जाएगा। तो वो ये तकवा की फीलिंग, ये वो अल्टीमेट फीलिंग है, जो एक्चुअली जो तकवा कुरान पाक कहता है वो ये अल्टीमेट फीलिंग होती है, जो आखिर में जो एक जिसके जिसमें इंसान अपने आप को मजबूर समझता है। अगले मोहब्बत क्या है, दिल का दर्द से मामूर हो जाना, मताए जहां किसी को सौंप कर मजबूर हो जाए। तो जब इंसान मजबूर फील करता है अपने आप को कि मैं उसके बगैर नहीं रह सकता, और कभी वो शायरी में कुछ को कहता है, कभी वो आयत में उसको पढ़ता है, मतलब कि उसकी एक अजीब गरीब कैफियत होती है, वो दुनिया से कट ऑफ नहीं हुआ होता, वो दुनिया में ही रह रहा होता है, लेकिन उसी दुनिया के अंदर उसकी हालत फर्क होती है। इंटरनल। तो ये चीज अचीवेबल स्टेट जो है वो तकवा कहलाती है। और वो शो ऑफ कैसे होती है, किसके अंदर तकवा है, वो उसकी डीड से जो कर रहा है उसमें शो कर रहा है अपने आप को कि मैं अपनी मर्जी से कोई फैसला नहीं कर रहा, मैं अपने फायदे को देख के नहीं कर रहा, नुकसान को देख के नहीं कर रहा, मैं सिर्फ एक चीज को देख के कर रहा हूं कि अल्लाह ताला किससे खुश हो रहा है, किससे नाराज, क्यों, क्यों मैं उसको पाना चाहता हूं। कभी किसी ने ये सोचा कि जिससे मोहब्बत है उसको नाराज करे, कभी नहीं सोचता जी, यानी कॉमन सेंस की बात। तो यही जो फीलिंग पैदा हो जाती है क्लोज अटैचमेंट, तो वो फीलिंग अब्दियत में शो ऑफ होती है और तकवा उसकी इंटरनल फीलिंग। दो वर्ड कुरान बाग में आएंगे, अब्द इबादत और ये तकवा। तो इबादत शो ऑफ करना है उस फीलिंग को, और तकवा वो इंटरनल उसकी फीलिंग है। तकवा कोई बजाहिर कोई नजर आने वाली चीज नहीं, ये तकवा है नहीं, वो एक अंदर की फीलिंग है, अंदर का एक जज्बा है, अंदर का इमोशन है। जब ये इमोशन इंसान के अंदर पैदा हो जाते हैं तो उसके अंदर खौफ होता है। वो खौफ नहीं होता जैसा खौफनाक चीज से होता है, किसी जहरीली चीज से होता है, वो खौफ होता है कि नाराज ना हो जाए मुझसे, ये खुश इसको कैसे रखूं। इसकी मैंने एक एग्जांपल दी थी कि बादशाह के दरबार में पहुंच जाए और चाहे कि वहीं पर ड्यूटी करे, वहीं पर उसके करीब रहे, वहीं पर उसके सामने रहे, तो वो बड़ा मुहतात अमल करता है, वो सारे रूल्स को सीखता है, वो कैसे क्या करना है, कि जरा सी कोई बेअदबी हुई इसने मुझसे यहां से निकाल देना कि जाओ कहीं और। तो ये जो खौफ, ये जो एक मोहताज रवैया होता है, ये तकवा का रवैया है। इसलिए इसके दोनों मीनिंग्स किए जाते हैं, तकवा खौफ और तकवा मोहताज रहना, सोच सोच के डर डर के अमल करना। तो ये तकवा की मीनिंग होंगे जहां पर भी जाएगा। तो ये बता दिया कि फीलिंग का नाम है, एक इंटरनल इमोशन है जिसके मुख्तलिफ लेवल हैं, लेकिन अल्टीमेट लेवल वो अचीवेबल है और वो सारी स्टेज से गुजर के मिलता है। अब अगला क्वेश्चन ये है कि कितना तकवा हो, कितनी फीलिंग्स हो। अल्लाह ताला ने कुरान पाक में ये ओपन रख दिया दो तरह से। पहले एक अल्लाह ताला ने आयत उतारी, फत्तकुल्लाह हक्का तुकातिह, कि अल्लाह से इतना डरो जितना उसका हक है डरने। अब ये जब आयत उतरी तो सहाबा की तो एक फिक्र पड़ गई, मतलब कि हाउ इज इट पॉसिबल कि अल्लाह ताला का जो हक है वैसे उसे डर। यानी कि अल्लाह ताला से जब कोई जात या सिफात की कोई लिमिट है ही नहीं, तो मैं कैसे उसके लेवल पर उतर सकता। तो जिससे उनके अंदर फिक्र लाहक हुई, तो अल्लाह ताला ने फिर दूसरी आयत आई, फत्तकुल्लाह मस्ततातुम, जितना तुमसे हो सके उतना अल्लाह से डर। अब ये यहां पे लेवल मान जाएंगे, वही बात है, पहले दिन जो तकवा का लेवल है वो आखिरी दिन वो नहीं होगा, लेकिन पोटेंशियली ये हर जगह मुत्तकी कहलाएगा, क्योंकि अल्लाह की नजर में जो चल पड़ता है ना वो उसी कैटेगरी में आ जाता है। रितपाक में आता है कि जो हिफ्ज करना शुरू कर दे, ना कर सके, मौत आ जाए, काफ क्यामत के दिन उससे गुफाज में उठाया जाए। तो इस रास्ते का असूल ही है अल्लाह ताला कि जो चल पड़े वो उसी कैटेगरी में आ जाते हैं। जैसे कुरान पाक हमने शुरू किया, अल्लाह ताला इसको खत्म करने की तौफीक दे, लेकिन किसी वजह से डिसकंटिन्यू भी हुआ तो उसमें ही दाखिल कर दिया जाएगा कि इन्होंने पूरा कुरान पाक को समझा, नियत तो यही। तो अल्लाह ताला फक्तकुल्लाह मस्ततादु, जितना हो सके करो। अब जितना हो सके, तो जो इस तरह अमल करता है तो ऑब्वियसली उसका लेवल बढ़ता जाएगा। एक दिन उसका एक दिन है, एक लेवल है कि मैं इतना कर सकता हूँ, अगले वो बढ़ जाएगा, अगले दिन और बढ़ता जाएगा, अल्टीमेटली कि बहुत अल्लाह ताला का कुर्ब मिल जाएगा और तकवा का भी। अब तकवा की फीलिंग का या उसके इजहार का अल्लाह ताला ने मुख्तलिफ कुरान पाक में मुख्तलिफ अंदाज में उसको बयान किया। सूरह बकरा की ही एक आयत को सामने रखते हैं, उसमें काफी बातें अल्लाह ताला तकवा के वाले से जिक्र की, फिर समझने की कोशिश करते हैं तकवा क्या है। अल्लाह ताला फरमाते हैं, लैस अल-बिर्र अन तुवल्लु वुजूहकुम क़िबलल मशरिकी वल मग़रिबी वलाकिन्नल बिर्र मन आमना बिल्लाहि वल यौमिल आखिर वल मलाइकति वल किताबी वन नबीयीन وآت المال على حبه ذوي القربى واليتامى والمساكين وابن السبيل والسائلين وفي الرقاب والأقام الصلاة وآت الزكاة والموفون بعهدهم إذا عاهدوا والصابرين في البأساء والضراء وحين البأس أولئك الذين صدقوا وأولئك هم المتقون. تو یہ ایک لمبی آیت میں اللہ تعالیٰ نے کچھ کوالٹی ذکر کی متقی، مطلب یہ کہ میں دعویٰ کرتا ہوں میں متقی ہوں، میں متقی ہوں، دعوے سے بات نہیں بنے گی، گو کہ یہ کہہ دی فیلنگ ہے، لیکن اس کا اظہار ہوتا ہے، یہ آپ کی زندگی میں نظر آتی ہے، آپ کے ایکٹ سے، آپ کے ڈیڈ سے. تو وہ اللہ تعالیٰ نے ذکر کی کہ جج کیسے کرو گے. تو پہلی بات کی اللہ نے، لیس البر ان تولوا وجوہکم قبل المشرق والمغرب، اس میں کوئی نیکی نہیں کہ تم مشرق کی طرف منہ کرو یا مغرب کی طرف. یہ جب قبلہ بدلا تھا تو اس کے تناظر میں آیا تھا، تو لوگوں نے کہا یہ کیا کبھی ادھر منہ کر رہے ہیں کبھی ادھر منہ کر رہے ہیں، کبھی مسجد اقصیٰ کبھی بیت الحرام. تو اللہ تعالیٰ کہ یہ نیکی نہیں کہ ادھر منہ کرو یا ادھر منہ کرو. تو اس علماء نے تقویٰ کو سمجھنے کے لیے کہا کہ صرف دعوے کرنا یا اپرینٹلی شو کہنا کہ ہاں میں متقی ہاں میں متقی، اس سے بات نہیں بنتی، وہ کچھ کرنا پڑے گا. اور وہ کیا؟ اللہ تعالیٰ نے آگے ذکر کیا ولکن البر، نیکی کیا ہے؟ پہلی چیز جو ایمان لائے، مفہوم ہے آیت کا، جو ایمان لائے اللہ پر اور آخر پر اور فرشتوں پر اور کتابوں پر نبیوں، یعنی کہ تمہارے بلیف صحیح ہوں، توحید کامل ہو، اور جیسا آپ صلی اللہ علیہ وسلم ایمان لائے ویسا. وہ آت المال علی حبہ، یہ بڑی غور طلب آئے کہ مال خرچ کرو، بات ختم ہے مال خرچ کرنا، علی حبہ اس کی محبت میں. اب یہ فیلنگ ہے، جو متقی ہوتا ہے اس کے اندر محبت ہوتی ہے. محبت، محبت کا کیسے پتہ چلتا ہے؟ ٹیٹ سے، اس کی نیت سے، جو اللہ کی یاد میں بیٹھا ہے، آنے والا ہے. اب حضرت ابراہیم علیہ السلام کی کوالٹی اللہ نے ذکر کی، اواہ آنے بھرتے تھے پوری، یعنی اواہ منیب، بتایا کہ وہ منیب تھے. منیب کا مطلب کہ دل ہر وقت اللہ کی یاد میں گم ہے، اور اواہ آنے بھرتے رہتے تھے. کیسے ان کی فیلنگز ہوں گی؟ تو خود اللہ تعالیٰ نے کہا کہ وہ اللہ کی محبت میں مال کو خرچ کرتے ہیں، فیلنگ کے ساتھ خرچ کرتے ہیں. کس پر؟ ذوی القربیٰ، قرابت داروں پر، یتیموں پر، مسکینوں پر، جو مسافرین ہیں ان پر، جو مانگنے آتے ہیں ان پر، جو غلاموں کو آزاد کرنے میں. تو یہ سارا، تو اقام الصلاۃ، پھر نماز قائم کرنا، وہ آت الزکاۃ اور زکات دینا، تو عبادات کا ذکر کیا. والموفون بعہدہم، اور وعدوں کو پورا کرتے ہیں، یعنی کہ جو ڈیلنگس کے معاملات ہیں ان پہ بھی پورا ہوتا ہے. صرف عقیدہ نہیں، صرف مال کو خرچ کرنا نہیں، کیوں کئی بار انسان نہیں پہ رہتا ہے کہ ہاں میں عقیدے سے مسلمان ہوں، میں کبھی شرک نہیں کیا، میں نے کبھی، میں مال خرچ کرتا ہوں، اللہ نے جتنا دیا میں غریبوں میں خرچ کرتا ہوں. آگے من سے نہیں، وہ ڈیلنگز ان کی پیور ہوتی ہے، صاف ہوتی ہے. جب وہ کسی ڈیل کرتے ہیں، وعدوں کو پورا کرتے ہیں، یعنی جتنے کام بھی میں نے اس حوالے سے دیے ان کو پورا کرتے ہیں. وہ صابرین فی الباس، اور صبر کرنے والے مصیبت میں یا خوشی میں اور جنگ کی حالت میں. تو صبر یہ پورے کا پورا ایک ٹاپک ہے، ایک پورا دین اس کے اندر ہے، وہ انشاءاللہ کبھی ذکر کریں گے، کیونکہ ہر چیز پر صبر کرنا پڑتا ہے. انسان کا کوئی دل کرے کرنے کو، اور شریعت کہتی ہے نہیں، اللہ تعالیٰ کہتے نہیں کرنا، تو ایک تکلیف ہوتی ہے، رکنا پڑتا ہے صبر. اللہ تعالیٰ کہ نہ کرو، انسان کا دل کرے کرو، پھر ایک صبر سے گزرنا پڑتا ہے، ایک تکلیف سے گزرنا پڑتا ہے. تو صبر ایک پورے کے پورے دین ہے. تو آگے اللہ تعالیٰ نے کہا اولئک الذین صدقوا، یہ ہیں سچے، واولئک هم المتقون، یہ ہیں متقی. تو ہر، ان شارٹ یہ کہ ہر شعبہ جو اللہ تعالیٰ نے دیا ہے وہ کامل ہو، تب وہ شخص متقیوں کی لسٹ میں آتا ہے. صرف ایک کیٹیگری کو لے لینا، عقیدے کو یا عبادت کو، کہیں بہت شخص نمازی ہے، ڈیلنگ کرتی ہیں، یہ جب بات کرتا ہے تو اس وقت یہ کیا کرتا ہے؟ سچ بولتا ہے، نہیں بولتا؟ اسی طرح اخلاقیات اس کی کیسی ہے، غصہ اس کا کیسا ہے، اس کی شہوت کیسی ہے، بدنظری کا مرض تو نہیں ہے؟ یہ ساری کی ساری، جب تک سارے کرائیٹیریا پورا نہ کرے، متقین میں نہیں آئے گا. اور تقویٰ کو سمجھنے کے لیے آج ایک اور بات کرتے ہیں، پھر بات کو سمیٹتے ہیں، اور اس ٹاپک کو انشاءاللہ پھر اور نیکسٹ سیٹنگ اور ایلیبریٹ کریں گے، کیونکہ یہ موسٹ امپورٹنٹ ٹاپک ہے جس نے بات کی، کہ یہ اتنا فریکوئنٹلی ورڈ آئے گا और जब ये कहा कि एम है जिंदगी का, अल्लाह ताला कुरान पाक में कहते हैं लाल लकुम तब तक हूँ, तो जब एक चीज एम है तो मुझे पता होना चाहिए कि मैंने कैसे उसे अचीव करना, पहली बात वो है क्या, और दूसरी चीज कि मैंने अचीव कैसे करना। एक स्टूडेंट को कहा जाए कि तुमने ये डिग्री लेनी है, उसके पहले देखेगा लेनी भी चाहिए नहीं लेनी चाहिए, फिर ये कि कैसे लेनी है, वो सारा उसे पता होना चाहिए। तो जो चीज समझनी चाहिए इस चीज को प्रैक्टिकली जिंदगी में समझने के लिए, वो कुछ टर्म्स हैं, हम फ्रीक्वेंटली यूज करते हैं, लेकिन कईयों को पता होगा, कईयों को इस डिस्कशन के बाद और पता चल जाएगा कि वो हैं क्या टर्मिनोलॉजी, क्योंकि वो उससे भी सही तक में आता है कि तकवा होता क्या, और वो चीज क्या है कि कुछ हम वर्ड यूज करते हैं फर्ज, वाजिब, सुन्नत, मुस्तहब, और इसके अगेंस्ट यूज करते हैं हराम, मकरूह। फिर मकरूह में भी दो कैटेगरीज कर दी जाती हैं, मकरूह तहरीमी और मकरूह तमरीही, और एक फिर एक टर्म होती है मुबाह। तो ये इनके थोड़ा समझ लें, ठीक है। पहले एक कैटेगरी रहती है डूज की, जो करने की, उसमें क्या है फर्ज, कह दिया जाता है ये काम फर्ज है। इसका मतलब क्या होता है टेक्निकली स्पीकिंग, इसका मतलब ये होता है कि अगर मैं ये नहीं करूंगा तो अल्लाह ताला मुझसे नाराज हो जाएंगे। अब मैं क्या चाहता हूं, अल्लाह को राजी करना। जब मैं कह रही अल्लाह ताला कह रही है फर्ज है, जरूरी है, अगर मैं नहीं इसको कर रहा अल्लाह ताला मुझसे नाराज हो जाएंगे। अब मैं उस तसव्वुर को ही देख लूँ, समझना कोई मुश्किल नहीं है कि मैं चाहता हूँ एक रात के करीब होना, और वो कहे कि ये करो मैं ना करूँ वो मुझसे नाराज हो जाए, तो फिर मेरा क्या तसव्वुर है उसको अचीव करने का, खुद सोचो, अपने आप से सवाल करो। अच्छा, फर्ज कि अगर ना किया तो वो नाराज, और वाजिब भी इसी के इक्वल होता है, थोड़ा सा टेक्निकल डिफरेंट है, डिफरेंस है, लेकिन वो उलमा के लेवल पे है, प्रैक्टिकली इनमें कोई फर्क नहीं है, दोनों का एक ही है कि फर्ज जो नहीं करेगा उससे भी अल्लाह ताला नाराज होंगे, वाजिब जो नहीं करेगा उससे भी अल्लाह ताला नाराज, दोनों का एक ही रिजल्ट एक ही, इसलिए इन दोनों को गुनाह कहते हैं। गुनाह का मतलब ये होता है जब अल्लाह ताला नाराज हो जाए, यानी गुनाह की डेफिनेशन ही है कि अल्लाह ताला जिस चीज से नाराज हो जाती है वो गुनाह होता है। अब गुनाह का वर्ड कितना भारी होना चाहिए मुसलमान, जिसका ये एम है, जिसका एम नहीं है उसके वो तो डिस्कशन में है ही नहीं, डिस्कशन सारी की सारी चल रही है अल्लाह ताला तक पहुंचना कैसे, अल्लाह ताला ये तकवा की फीलिंग क्या है, किस चीज की तरफ कुरान बुला रहा है, किसको हदायत मिलती है, ये हमारी डिस्कशन। तो इस डिस्कशन में गुनाह का वर्ड बिल्कुल एक यूं समझे कि वो एक 180 डिग्री पे दूसरा रास्ता, इतना भारी होना चाहिए गुनाह का वर्ड। ये कोई मामूली चीज नहीं है कि मैं कहूँ हाँ गुनाह हो गया मुझसे, गुनाह हो गया फौत होगा तो पहाड़ बन के गिरना चाहिए, और यही सहाबा की कैफियत थी, जब उनसे गुनाह होता था वो समझते थे कि पहाड़ हमारे ऊपर मसल्ला था वो अभी गिर जाएगा, इस तरह वो तड़पते थे अल्लाह के आगे। तो फर्ज जो मस्त है और ना करने से गुनाह होता है, अल्लाह ताला नाराज होता है। फिर एक कैटेगरी है सुन्नत की, उसमें भी दो है, सुन्नत मौकदा और गैर मौकदा। मौकदा से मुराद ये है कि जो ताकीद से ये वर्ड निकला है, जिसमें स्ट्रेस है, एम्फेसिस है, तो वाजिब से नीचे है, वाजिब से नीचे है, लेकिन इसको भी आप सल्लल्लाहु अलैहि वसल्लम जिंदगी में मुस्तकिल किया, उसे कहते हैं इस पे स्ट्रेस है इसको करना चाहिए, क्योंकि वाजिब से नीचे। फिर एक सुन्नत है आम, जिसको सुन्नत के वर्ड में लाते हैं, तो वो ये है कि ऑप्शनल है, ऑप्शनल इस हिसाब से, वो बाद में उसकी तफसील करूंगा ऑप्शन के हिसाब से, लेकिन ये है कि अगर कर लो तो फायदा है, सवाब है। सवाब से क्या मुराद है, अच्छा सवाब भी जो वर्ड है, जिसने गुनाह का वर्ड एक्सप्लेन किया कि उसका मतलब है कि अल्लाह ताला नाराज हो गए, जो मेरा एम था, जो मेरी रात जिस तक पहुंचना था, जो मेरा महबूब था, वो मुझसे नाराज हो चुका है, और सवाब जो मैं समझूं कि वो खुश हो गए। इन अब इस फीलिंग को एक्सप्लेन करने के लिए मुख्तलिफ वर्ड्स कुरान पाक हदीस में यूज होते हैं कि रजा अल्लाह ताला की, सवाब मिल जाएगा, सवाब मिल जाएगा ही, वो यही मुराद है कि अल्लाह ताला खुश हो जाएगा हमसे, उसकी खुशी उसकी नाराजगी ही हमारी डिस्कशन है हमारी जिंदगी का। तो सुन्नत में ये है कि जो करेगा उसको सवाब, जो नहीं करेगा उसको कोई गुनाह नहीं है, यानी अल्लाह ताला नाराज नहीं होते ना करने वाले से, कर रहे उससे खुश हो जाते।
ये
जी, सुन्नत गैर मौके। फिर मुस्तहब एक वर्ड है उसमें भी यही है कि वो सुन्नत गैर मौकदा से नीचे है, लेकिन रिजल्ट उसका भी है। कोई करता है अल्लाह ताला उससे खुश होते हैं, सवाब देते हैं, जो नहीं खुश होता, जो नहीं करता अल्लाह ताला उससे नाराज नहीं होते। तो ये सारी डूज की थी करने की, कि ये काम करो तो किस कैटेगरी में वो हुक्म है, वो बात है, ठीक है, ये समझना चाहिए, क्योंकि इससे ही आगे डिस्कशन चला गया। और इसके ऑपोजिट डोंट्स हैं, अल्लाह ताला मना किया ये नहीं करना। अब अगर ये चीज समझ आ गई तो इसके ऑपोजिट भी समझना चाहिए। फर्ज का जो फर्ज और वाजिब, फर्ज का ऑपोजिट हराम। जब कहते हैं ये चीज हराम है, मतलब ये कि अल्लाह ताला इससे नाराज हो जाते हैं करने से, और जाहिर बात है जो नहीं करेगा उससे खुश होंगे क्योंकि वो बेकार है अल्लाह ताला। मकरूह है तहरीमी, मकरूह कराहत से निकला है, कि कराहत जैसे इंसान भी कहते हैं मुझे इससे कराहत आती है, बुरा लगता है मुझे कहा, तो वही उसी चीज जिससे कराहत आ रही है उसे मकरूह कहते हैं। तो अल्लाह ताला को जिस चीज से कराहत है, नापसंद है काम, उसमें दो कैटेगरीज है। एक इतना नापसंद है कि अल्लाह ताला करने वाले को गुनाह देते, इतना अल्लाह ताला गुनाह, उसे तहरीमी कहते हैं, हराम से, मकरूह है तहरीमी, कि नापसंद है और इतना नापसंद है कि उसे गुनाह मिलता है करने वाले को। और दूसरा है कि नापसंद है लेकिन इतना नहीं, तो उसे मकरूह तनज़ीह कहते हैं। वो सुन्नत के या मुस्तहब के ऑपोजिट है, कि जो नहीं करेगा उसको, उससे अल्लाह ताला खुश होंगे, करेगा तो अल्लाह ताला गुनाह तो नहीं देंगे लेकिन अल्लाह को नापसंद। तो मोहब्बत करने वाले के लिए ये बात भी काफी है कि नापसंद है उसको, वो भी गुनाह तो नहीं मुझे देगा या पकड़ेगा तो नहीं, लेकिन उसको नापसंद है। अब ये एक तरफ डोंट है, एक तरफ डोंट से नीचे जो है ना एक कैटेगरी, वो उसे मुबाह कहते हैं। मुबाह ये होता है, ये जो जैसा मैं बोल रहा हूँ ये मुबाह अमल है, मतलब ये कि बोलने, किसी बोलने वाले को ना गुनाह होता ना सवाब होता। हाँ होता है उसके बोलने पे, वर्ड्स पे, क्यों बोल की क्या रहा है और क्यों रहा है, लेकिन एज इट इज बोलने का एक्ट कोई गुनाह या सवाब नहीं है। इसी तरह जो हमारी रूटीन डेली लाइफ है वो सारी की सारी इसी के अंडर आती है। खाना पीना वो बताते खुद एक ऐसा अमल है, वो किसी कैटेगरी में नहीं है। हाँ मैं क्या खा रहा हूं इससे वो किसी कैटेगरी में चला जाएगा, लेकिन बताते खुद वो एक्ट किसी कैटेगरी में नहीं है। तो ब्रीफली ये इसलिए बताया कि तकवा को समझने के लिए इस चीज का कॉन्सेप्ट होना चाहिए, तब पता चलता है कि किस चीज की बात हो रही है, तकवा क्या चीज है और वो कैसे वो लेवल अचीव होता है, और अल्टीमेटली जिसके अंदर वो पोटेंशियल है उसको क्यों हिदायत दे दी जाती है। अच्छा यहां ये बात ही रहे मेरे कि ये जो रूटीन मुबाह अमल है इसकी भी दो है टाइप, और वो क्या कि कई बार मुबाह अमल फायदा मंद होता है। वो कैसे कि फॉर एग्जांपल कोई शख्स कोई काम कर रहा हो और उसकी खास इंटेंशन हो, और वो इंटेंशन उसके लिए फायदेमंद हो, दीन के लिए या उसकी जिंदगी के लिए या उसके, जैसे जॉब्स करना। अब कोई कहे कि इसमें मैं जा रहा हूँ, इसमें फायदा है नुकसान है या सवाब है, तो उसकी इंटेंशन पे है। अगर वो इसलिए कर रहा है कि मैंने हलाल कमाना है, मुझे किसी को सवाल न करना पड़े, मेरी जरूरतें पूरी होते हो जाए, मैं मेंटली थोड़ा सेटिस्फाई फील करूँ, तो मैं ज्यादा तवज्जो से नमाज पढ़ूँ, ज्यादा तवज्जो से लोगों के हकूक अदा करूँ, तो जी अगर इस नीयत से कर रहा है तो वो बिल्कुल उसके लिए बेनिफिशियल है, उसका सवाब भी मिलेगा। तो मुबाह अमल उसकी नीयत पे किसी कैटेगरी में चला जाता है, लेकिन फिर भी कुछ मुबाह अमल ऐसे होते हैं, रूटीन अमल है, जिसका कोई फायदा नहीं होता। तो ये जो ये वाली कैटेगरी है इसका कोई फायदा ना हो, इस्लाम या जो अल्लाह ताला हमसे चाहते हैं कि तुम्हारी जिंदगी इतनी कीमती है, इतनी कीमती है कि खुद सोचे कि टाइम ड्यूरेशन दे दिया जाए कि इसमें जितना किसी का कुर्ब हासिल कर सकते कर लो। बादशाह कहे, ऐसे हुआ भी, किताबों में वाकयात लिखे हुए कि बादशाह ने कहा थोड़ा टाइम दे के कि इसमें सोना चांदी सामने रख के जितना लूट सकते हैं लूटो। खास आजमाइश लेनी थी ये गुलाम की, तो ये टाइम ड्यूरेशन ये दिया गया पैदाइश से मौत तक कि जितना आगे बढ़ सकते हो बढ़ो, मस्तता तुम जितनी तुम्हारी कैपेबिलिटी है इस्तेदात है करो, मैदान खुला हुआ है। अब जब ऐसे टाइम हो तो जिसको पता चल जाए ये ऐसा टाइम है, वो तो एक सेकंड नहीं वेस्ट करेगा। इम्तहान होता है, जो डेडिकेटेड स्टूडेंट होता है वो उसकी हालत देखने वाली होती है, उसे कुछ पता नहीं होता 3 घंटे 4 घंटे किधर है, पानी नहीं पीता? नहीं, बाद में पीएंगे। वॉशरूम नहीं जा रहा है कि नहीं, 3 घंटे काम इसको करो फिर देख लेंगे सर। तो यही हालत इसकी होती है। तो अल्लाह ताला चाहते हैं, इसलिए अल्लाह ताला जो टॉप के लेवल है, जो मुत्तकीन लोग हैं, उनके लिए अल्लाह ताला पसंद करते हैं कि वो इन चीजों को भी छोड़ दें और उसको भी यूज करें अल्लाह की तरफ बढ़ने। ये कुरान पाक में भी इसका जिक्र, सूरह मोमिनून में क्या आने लग, मोमिनीन की इस बात जिक्र की, तो अल्लाह ने कहा आने लग भी मोरिज हों, क्योंकि जो लग चीजें होती है, फजूल चीजें होती है, उनसे वो एराज करते हैं मोमिनीन। तो यही है कि जो मुबाह है उनको कोई बेनिफिट नहीं है, बाकी चीजें तो वो कर ही रहे हैं, वो तो ऊपर के लेवल की है, ये इस लेवल की बात हो रही है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने भी कहा कि इस्लाम की खूबी और कमाल ये है कि लायानी को तर्क कर दिया जाए। ये हदीस पाक में लायानी का वर्ड आया, जिसका मतलब उर्दू में फजूल होता है, बेफायदा चीज, जिसका कोई बेनिफिट नहीं। तो कहा कि इस्लाम की खूबी ये है कि इसको तर्क कर दिया जाए। तो ये ऑब्वियसली ये पहले दिन का लेवल नहीं है, लेकिन अल्टीमेट गोल मुत्तकीन का ये है कि वो इस लेवल में पहुंचे कि जब लाजानी को भी छोड़ दे, फजूलियात को भी छोड़ दे, लव को भी छोड़ दे, तब अल्लाह ताला भी उनकी तारीफ करें। और आप सल्लल्लाहु अलैहि वसल्लम की इस्लाम की खूबी है, उसकी खूबी में, उसके हुसन में से है, हर चीज का एक हुसन होता है। अब एक रॉ गोल्ड पड़ा हो, वो भी गोल्ड है, एक उसको तराश के उसको क्या बना दिया, उसका हुसन है, तो वो भी मुसलमान है हम। लेकिन जिसके अंदर ये कैपेबिलिटी क्वालिटी पैदा हो जाए, वो उसका हुसन पैदा हो गया उसके अंदर। अब अगर ये सारी कैटेगरी समझ में आ गई, तो अब यूं समझें हर हर ऑर्गन के ऊपर इसको अप्लाई करें। फॉर एग्जाम्पल आंख, इसमें अल्लाह ताला ने कुछ काम कहे करने को फर्ज करार दिए, कुछ अल्लाह ताला ने हराम करार दिए आंख, कुछ मकरूह है नापसंदीदा, कुछ मुबाह होंगे लेकिन फजूल होंगे। वो इंशाल्लाह डिटेल आएंगी जैसे जो खान पढ़ेंगे, क्या हराम है और क्या फर्ज है और क्या मकरूह है नापसंदीदा है। कहने का मतलब ये जो मुत्तकी होगा, तकवा वाला होगा, जिसको कहेंगे मुत्तकीन है, तकवा वाला है, वो सबका ख्याल कर रहा होगा। वो जब फर्ज, आम बंदे का लेवल क्या होगा पहले दिन, जो फर्ज और हराम की उसमें होगा कि हराम से मैं बचूं, फर्ज करूं, वाजिब का मुझे बताओ मैं वो करूं, मकरूह तहरीमी छोड़ दूं। लेकिन उससे अगले लेवल पे जो पहुंच जाएगा, वो कहेगा नहीं मुझे सुन्नत अमल बताओ, मुझे मकरूह बताओ, मैं उससे भी बचूं, मकरूह से बचूं, सुन्नत को करूं, मुझे वो ही बताओ कि मुस्तहब क्या है, मुबाह में क्या फजूल चीज है। तो ये जो लेवल है ना, ये अल्लाह का कर्ज दिलाते हैं। और ये भी बड़ा समझना आसान है। स्टूडेंट जो होते हैं क्लास के अंदर, वो इसी तरह की कैटेगरी होती है। एक कहता है मुझे बताओ पास कैसे होना, पास फेल वो सोच रहा होता, पासिंग मार्क्स क्या, मुझे ये बताओ। दूसरा लेवल होता है कि नहीं थोड़ा अच्छा स्कोर करना है, अच्छा ग्रेड लेना है। तीसरा कह रहा है नहीं मैं टॉप करना है। अब ये टॉप करने वाले की सोच ही फर्क होती है। मैं FSC में, मेरा कंपटीशन होता था एक स्टूडेंट से, तो कभी वो फर्स्ट आता था, कभी मैं फर्स्ट आता था। अब मैंने उससे एक बात सीखी, ये कोई मैटर नहीं, वो फर्स्ट आ गया, मैं नहीं आ सका, तो उसके साथ में था, तो उससे डिस्कशन की, तो वो सर पकड़े, हर वक्त सर पकड़े बैठा होता, नहीं नहीं मेरा अच्छा नहीं हुआ पेपर। मैंने उससे पूछा क्या अच्छा नहीं हुआ तुम्हारा, क्या हुआ? कहते वो मैंने बस लिटरेचर कटिंग कर दिया आज, नहीं इसके मार्क्स ये अच्छा इंप्रेशन नहीं गया मेरे पेपर। मैं उसको देखूं कि वो क्या सोच रहा है, तो उससे मैंने सीखा कि इस तरह भी सोचते हैं। ये भी चीजें होती हैं कि प्रेजेंटेशन क्या है, आंसर तो ठीक होना गलत होना वो तो बहुत नीचे की बात है, वो प्रेजेंटेशन पे जा रहा था, हैंड राइटिंग कैसी है। तो यही लेवल होते हैं इंसानों में तकवा के। कोई बिल्कुल कहता है फर्ज वाजिब बताओ, जरूरी जरूरी क्या करें, कोई कहता नहीं है बिल्कुल, जो मुबाक में भी जो लग था मुझे वहां तक बताओ, पूरी डिटेल लिस्ट दो, मैं उस सारे करूँ और सारे छोड़ू। अब ये जाहिर बात है यही कर रहा है, और जो एक आम बंदा जो सिर्फ फर्ज वाजिब तक है, उस उन दोनों में एक कंट्रास्ट तो होता है, और कंपेरिजन तो नहीं किया जा सकता कि ये क्या वो क्या, ये तकवा के मतलब लाएगा। اسی طرح کانوں کے، ہاتھوں کے، پیروں کے، پھر اس طرح دل کے، جو میں نے کہا کہ الٹیمیٹ لیول یہ ایک یہ آتا ہے سالوں سے گزر کے کہ ہر وقت اللہ کو یاد رکھو. یہ اللہ نے قرآن میں ذکر کیا، رجال اللہ بائیون، رجال اللہ تلہیم تجارت ولا بائیون عن ذکر اللہ، کہ اللہ کے بندے وہ ہیں جن کو یہ خرید و فروخت اور یہ تجارت اللہ سے غافل بھی نہیں کرتی. غافل، غفلت جو ہے نا یہ اپوزٹ ہے ذکر کا. ذکر کہتے ہیں یاد کرنا، ذکر کہتے ہیں یاد کرنا، عربی میں ذکر کہتے ہیں یاد کرنے کو. تین میننگ ہے، نصیحت کرنا بھی آتا ہے، یاد کرنا بھی آتا ہے، اور قرآن پاک کو بھی اللہ تعالیٰ ذکر کرتے ہیں. تو یہاں پہ یہ ذکر یاد کرنے کے حوالے سے، کیا ہم ذکر اللہ، کہ اللہ کی یاد سے کچھ چیز نہیں روکتی، اس کا اپوزٹ غفلت ہوتی. اگر میں اللہ کو نہیں یاد کر رہا میں غافل ہوں، درمیان میں نہیں کوئی اسٹیٹ ہوتی، مطلب کہ یا تو میں ذاکر ہوں یا غافل ہوں. تو انہیں اللہ تعالیٰ کہنے یہ خرید و فروخت کر رہے ہیں، وہ نارمل روٹین لائف گزار رہے ہیں، دنیا چھوڑی نہیں، لیکن یہ اللہ کی یاد سے غافل نہیں ہوتے. تو یہ ٹریٹ ہے نا. یہ اللہ تعالیٰ کہتے ہیں کہ اللہ دینا یذکرون اللہ قیاما و قعودا و علی جنوبہم، تین سٹیٹ ذکر کی، کہ وہ اللہ کو یاد کرتے ہیں کھڑے، بیٹھے، لیٹے. اب انسان کی زندگی میں یہ تین سٹیٹس ہوتی ہیں، جیسا کھڑا ہوتا ہے، بیٹھا ہوتا ہے، لیٹا ہوتا ہے. تو مطلب کہ ہر وقت اللہ کو یاد کرتے ہیں. تو کرتے بھی یہ محنت کرنا کہ یہ ہر وقت اللہ کی یاد میں رہے، یہ قلب کا ایک عمل ہے، دل کا، روحانی قلب کا ایک عمل ہے. سوچیں میری وہ کدھر جا رہی ہیں، میں کیا سوچتا رہتا ہوں، اس کا ایکٹ سے کوئی تعلق نہیں. سوچیں تو آتی جاتی رہتی، ہو سکتا ہے مجھے گناہ کی سوچ ہے میں ایکٹ نہ کروں، نیکی کی بجائے میں ایکٹ نہ کروں. ایکٹ میں کچھ نہیں آیا، لیکن سوچ کیا آ رہی ہے، گناہ کی کیوں آئی، اس کے لیے کیسے میں بچوں، یہ بھی ایک لیول. تو کہنے کا مطلب یہ کیٹیگریز ذکر کر کے کہ تقویٰ ہماری زندگی کا ہے. اللہ تعالیٰ جو بتا لعلکم تتقون، اس لیے تمہیں پیدا کیا. پھر اللہ تعالیٰ کہتے ہیں ہدایت بھی ان کو ملتی ہے، مطلب کہ جس کے اندر یہ خواہش ہوتی ہے ان کو ہم مختلف چیزوں سے گزار کے ہدایت دیتے جاتے ہیں، حتیٰ کہ وہ الٹیمیٹ لیول پہ پہنچ جاتا ہے، اللہ کا ولی بن جاتا ہے. یہ ولی ایک کامن ٹرم آپ سنتے رہے ہیں اور یہ کامنلی یوز ہوتی ہے. یہ کیا ہے؟ اللہ تعالیٰ قرآن میں ذکر کیا، قرآن پاک میں اللہ تعالیٰ کہتے ہیں ان اولیاءہ الا المتقون، ان اولیاءہ اس کے ولی کون ہے، الا المتقون، کوئی نہیں ہے مگر کون، متقی. یہ کلیم کرنے سے وہ ولی نہیں بن جاتا، ولی کا مطلب ہے دوست، یعنی اتنی قربت مل جاتی ہے کہ اللہ تعالیٰ اس کو کہتے ہیں یہ میرا دوست. اس کی بہت ساری صحیح حدیث میں اس کی بہت ساری باتیں ذکر ہیں کہ انسان عبادت کرتے کرتے اللہ کا ایسا کچھ پاتا ہے کہ وہ اللہ تعالیٰ اس کی آنکھ بن جاتے ہیں اس سے وہ دیکھتا ہے، اس کی زبان بن جاتے ہیں اس سے وہ بولتا ہے، اس کے کان بن جاتے ہیں اس سے وہ سنتا ہے، اتنا اللہ تعالیٰ کو مل جاتا ہے. تو یہ اللہ نے ذکر کیا قرآن میں کہ وہ وہی ہے جو متقی ہے اور کوئی نہیں ہے. یہ نہیں ہے کہ کوئی نماز بھی نہ پڑھے اور کہے میں ولی اللہ ہوں، نہیں، اس کے اندر وہ ہے ہی نہیں تقویٰ کی جو اللہ تعالیٰ قرآن میں ذکر کر رہے. تو یہ ولایت کے جو درجے ہیں وہاں تک پہنچنا یہ ہر انسانی خواہش ہونی چاہیے. اچھا یہ بات بھی ذہن میں رہے کہ یہ نہیں کہ معاشرے میں کہ وہ انسان ولی ہے، ٹھیک ہے وہ اولیاء ہوتے ہیں، اسے دعا کرا لی، ان سے گائیڈنس لی، اچھی بات. ایم یہ ہونا چاہیے میں کیوں نہیں بنی، وہ تو بن گیا. اچھا ذہن میں بھی شیطان اس کے مسافر سے ڈالتا ہے کہ نہیں میں کہاں بن سکتا، میری کہاں حیثیت، میں کہاں اس لیول، کیوں نہیں بن سکتا. اللہ تعالیٰ اس کو اچیول اسٹیٹ کر، پورا قرآن میں اس کا تقویٰ کا ذکر ہے اور کہا جو تقویٰ والا وہی ولی ہے. تو ہر وقت یہ سوچ ہونی چاہیے میں ولی بنا ہوں یا نہیں بنا. اولیاء کے انسان تذکرے کرتا ہے، ان کی شان میں کیا کچھ کہہ دیتا ہے، وہ سب ٹھیک اپنی جگہ، کوشچن یہ ہے کہ میں ولی ہوں کہ نہیں ولی. قیامت کے دن تو مجھے فائدہ اس چیز کا، میں ولی اللہ ہوں. شیطان کبھی یہ وسوسہ نہ ڈالے کہ تم نہیں بن سکتے. کیوں نہیں بن سکتے؟ تمہارے اندر پوٹینشیل ہے ولی بننے کا، ہر انسان کے اندر ولی بننے کا پوٹینشیل ہوتا ہے. بس اسے دو کام کرنا ہے، ایک تو دعا مانگنا اور سچی نیت سے ہدایت کی طلب میں لگنا، وہ بنے گا ولی، خود دیکھے گا. جو اللہ تعالیٰ سے گمان کرتا ہے کہ اللہ مجھے ولی بنائے گا، اللہ تعالیٰ اس کو ولی بناتے ہیں، اس کو وہ لیول اچیو کرواتے ہیں. اور یہ بھی ذہن میں ولی سے کیا مراد ہے، یہی تقویٰ، اور وہ ہر وقت کی ذکر کی کہتی ہے، جس کو یہ نصیب ہو جائے وہ ولی اللہ، اس کو ولی اللہ کہتے ہیں. تو یہ دعائیں کرنا اور اس کے لیے ایفرٹس کرنا، یہ ہماری زندگی کا ایم ہونا چاہیے. میں بنوں گا ولی اللہ. ہم ڈٹرمنڈ ہوتا ہے، ڈیڈیکیٹڈ پرسن ہوتا ہے کہ کہتے ہیں میں نے یہ کرنا ہے، یہ کرنا ہے. ہر ایک کا مختلف گول، ہم نے زندگی میں جو جو اچیو کیا ڈیڈیکیشن کی وجہ سے کیا، جس لائن میں بھی جو کچھ کیا اللہ تعالیٰ کی مہربانی اور اپنی ایک طلب کی وجہ سے ہوا. تو میرے اندر کیوں طلب نہیں ہے کہ میں ولی بنوں، اللہ کا متقی انسان بنوں؟ یہ شیطان کبھی نہ ڈالے کہ نہیں بن سکتا، بن سکتا ہوں، بس رولز اینڈ ریگولیشن فالو کروں بننے کے. تو انشاءاللہ اس سے بات اگلی بار آگے بڑھائیں گے. تو اللہ تعالیٰ سے دعائیں بھی کرنی چاہیے، اور یہ سب ریمائنڈرز ہوتے ہیں کہ انسان کے سامنے بات کھل جائے. باقی ہر بندہ اس پہ خود ایفرٹ کرے، خود اس کے لیے اللہ تعالیٰ سے دعائیں کرے. تو انشاءاللہ اللہ تعالیٰ راہیں کھولتے جاتے ہیں. وآخر دعوانا الحمدللہ. دعا کریں. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. يا الله پاک آپ کی دونوں جہانوں کے مالک ہیں، خالق ہیں. تمام تعریفیں، تمام بڑائیاں، تمام عظمتیں، تمام خوبیاں، تمام اچھائیاں، تمام پاکی آپ کے لیے. یا اللہ پاک آپ نے اپنی رحمت کا معاملہ فرمایا کہ ہمیں ایمان ماں کی گود میں نصیب فرما دیا. یا اللہ پاک اسلام ہمیں ماں کی گود میں نصیب فرما دیا. یا اللہ پاک ہم نے اس چیز کے لیے کوئی مشقت نہ کی، کوئی محنت نہ کی، ہمیں آپ نے یہ نعمت دے دی. یا اللہ پاک جو ہدایت کا پہلا درجہ تھا کہ اس سے ہم آپ نے ہمیں بچپن سے ہی سرفراز فرما دیا. یا اللہ پاک لیکن آگے آپ نے راہیں کھول دی ہمارے لیے کہ ہم ہدایت حاصل کریں. آپ نے ہمیں علم دیا، آپ نے ہمیں یا اللہ پاک قوت دی، ہمیں عقل دی، ہمیں دیکھنے والی آنکھیں، سننے والے کان دیے، سمجھنے والا ذہن دیا. یا اللہ پاک آپ نے ہر نعمت ہم پہ مکمل طور پہ کھول دی. یا اللہ پاک اپنی رحمت سے ہمیں اس قابل بھی بنا دیجیے کہ ہم ہدایت کے اگلے درجوں پہ جا سکیں، تقویٰ کے اگلے درجوں پہ جا سکیں، ولایت کا مقام حاصل کر سکیں. یا اللہ پاک تیرے قرب کا مقام حاصل کر سکیں. یا اللہ پاک ہم ان چیزوں کا تذکرہ کرتے ہماری عمریں گزر گئیں. یا اللہ پاک کتابوں میں، یا اللہ بیانات میں، سننے سنانے میں ہم نے تذکرے کیے کہ وہ آپ کا ولی اور وہ آپ کا ولی. یا اللہ پاک آخر وہ بھی تو انسان ہی تھے. یا اللہ پاک ان کے ساتھ بھی نفس و شیطان ہی تھا. یا اللہ پاک تو نے رحمت کا معاملہ فرمایا یا اللہ پاک ان کے ساتھ رحمت کی کہ یا اللہ پاک ان کو تقویٰ نصیب فرما دیا، ان کو اپنی محبت نصیب فرما دی، ان کو اپنا شوق نصیب فرما دیا، ان کو اپنا خوف نصیب فرما دیا. اللہ پاک ہم پہ بھی وہ نظر کرم کر دیجئے. یا اللہ پاک ہم اپنی یا اللہ کا استطاعت اور کیپیبلٹیز پہ رلائی نہیں کر سکتے اور نہ کرتے ہیں. اللہ پاک تیرے سامنے ہاتھ کھولتے ہیں کہ ہمیں ہمارے سامنے وہ راستے کھول دے جب جس تک جاتے ہیں. یا اللہ پاک ہمیں اپنی محبت بھی نصیب کر دے، اپنا خوف بھی نصیب کر دے، تقویٰ بھی نصیب کر دے، توکل بھی نصیب کر دے، وہ ساری کی ساری صفات جو قرآن میں اور حدیث میں ذکر کی گئیں اللہ پاک ہمیں اس کا چلتا پھرتا نمونہ بنا دے. یا اللہ پاک آپ کی جو نظر کرم ہوئی، یا اللہ پاک آپ نے فضیل بن عیاض کو ڈاکوں کی سرداری سے اولیاء کے سردار بنا دیا. یا اللہ پاک ہم تو آپ کے یا اللہ پاک کلمہ پڑھنے والے، نمازیں پڑھنے والے یا اللہ پاک آپ کے عادل مسکین بننے ہیں. یا اللہ پاک ہمیں بھی یا اللہ پاک اولیاء کی فہرست میں شامل کر دے، محبت کرنے والوں کی فہرست میں شامل کر دے. آپ نے اپنی رحمت سے ہمیں ان بڑے گناہوں سے بچا لیا جو یا اللہ پاک ان اولیاء سے بھی ہوئے. یا اللہ پاک ویسی نظر کرم ہم پہ بھی کر دے. آپ نے کتنے اولیاء ایسے تھے جو یا اللہ پاک شراب خانوں میں رہتے تھے، شرابی تھے. اللہ پاک تیری نظر کرم پڑی تو وہ شراب خانوں سے نکل کے یا اللہ پاک اپنے دل میں تیری محبت کی شراب پی بیٹھے. یا اللہ پاک ہمیں بھی ایسے اولیاء میں سے بنا دے. یا اللہ پاک جن کے اندر تیری طلب ہو، تیرا شوق ہو، جو تیری ذوق میں راتوں کو روتے ہوں. یا اللہ پاک جن کی تو تیری یاد میں ترستے ہوں، جو تیری محبت میں یا اللہ پاک آہیں بھرتے ہوں، جن کے قلب قلب منیب ہوں، جن کے اللہ پاک قلب قلب سلیم ہوں. یا اللہ پاک آخر یہ ساری کیفیات و صفات یا اللہ پاک کب ہمیں حاصل ہوں گی؟ اپنی رحمت سے یا اللہ پاک ہمیں ان کا حصول آسان فرما دے. یا اللہ پاک جو گناہ رکاوٹ بنے ہوئے ہیں یا اللہ پاک تیرے قرب کو حاصل کرنے میں, اپنی رحمت سے یا اللہ پاک ان گناہوں کو معاف فرما دے. یا اللہ پاک اپنی رحمت سے وہ چھوٹے ہیں یا بڑے ہیں سب گناہوں کو معاف فرما دے. یا اللہ پاک ہم آپ کے در کے فقیر ہیں, تو بادشاہ ہے تو غنی ہے, تو معاف کر کے خوش ہوتا ہے ہم یا اللہ پاک, معاف ہو کے خوش ہوں گے, تو دے کے خوش ہوتا ہے ہم دے کے خوش ہو جائیں گے. اپنی رحمت سے ہمیں اپنے در سے دھتکاریے نہ, دور نہ کیجئے. یا اللہ پاک اپنی رحمت سے ہمیں نواز دیجئے, دین میں بھی کامل طور پہ نواز دیے, دنیا میں بھی کامل طور پہ نواز دیے. یا اللہ پاک دنیا میں بھی اپنی اپنی یا اللہ پاک فیل کے پیک پہ پہنچائیے, اور دین میں بھی یا اللہ پاک پیک پہ پہنچائیے. یا اللہ ہم دنیا اور آخرت میں تیرے محتاج ہیں, اپنی رحمت سے یا اللہ پاک ہمیں نواز دیجئے. یا اللہ پاک جو لوگ مشکلوں میں ہیں, غموں میں ہیں, پریشانیوں میں ہیں, یا اللہ پاک تو ہی بہتر جانتا ہے. کوئی اپنی یا اللہ پاک جسمانی پریشانی میں مبتلا ہے, جسمانی طور پہ بیمار ہے, کوئی مالی طور پہ پریشانیوں میں ہے, قرضوں میں دبا ہوا ہے, کوئی کاروبار کی طرف سے پریشان, کسی کو یا اللہ پاک نوکری کا مسئلہ, کوئی گھر بار کی طرف سے پریشان, کوئی میاں بیوی کے جھگڑوں میں الجھا ہوا ہے, یا اللہ پاک کوئی روحانی طور پہ پریشان, کسی کے اندر بد نظری کا مسئلہ, کسی کے اندر غصے کا مسئلہ, کسی کے اندر یا اللہ پاک شہوت قابو میں نہیں, کسی کا یا اللہ پاک حرص قابو میں نہیں, تکبر یا اللہ پاک کسی کے اندر ہے, یا اللہ پاک سارے کے سارے تیرے محتاج ہیں. یا اللہ پاک اپنی رحمت سے سب کی یا اللہ روحانی جسمانی تکلیف و مشکلوں کو آسانیوں میں بدل دیجئے. یا اللہ پاک تیرے پاس ان سب کا مداوع ہے, اپنی رحمت سے یا اللہ پاک سب کا, سب کے دردوں کا اور سب کے غموں کا مداوع کر دیجئے. یا اللہ پاک ہمیں عافیت والی زندگی نصیب فرمائیے, عافیت والی موت ایمان کے ساتھ نصیب فرمائیے, عافیت کے ساتھ قبر میں رہنا نصیب فرمائیے, عافیت کے ساتھ حشر میں رہنا نصیب فرمائیے, اور عافیت کے ساتھ جنت الفردوس نصیب فرما دیجئے. یا اللہ پاک تمام اسلامی ممالک کی خصوصاً حفاظت فرمائیے, اور خاص طور پہ پاکستان کی یا اللہ پاک حفاظت فرمائیے, اندرونی بیرونی خدشات سے محفوظ فرمائیے. یا اللہ پاک تینوں حرم کی حفاظت فرمائیے. یا اللہ پاک جو خیریں آپ صلی اللہ علیہ وسلم نے مانگی وہ خیریں نصیب فرما, جن شرور سے پناہ مانگی ان شرور سے پناہ نصیب فرما دیجیے. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه محمد وآله وصحبه اجمعين, وبرحمتك يا ارحم الراحمين.